معراج کے دولا میرے نبی، معراج کے دولا میرے نبی،
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. ناظرین کو نئے سلسلے معراج کا دولہا میں مرحبا کہتا ہوں. الحمدللہ مسلمان کی ساری ہی زندگی سیلیبریشن ہے. اس مہینے کی بات کریں تو ابتدائی 6 دن ہم نے خواجہ صاحب کے نام پر سیلیبریشن کی. اب معراج النبی صلی اللہ تعالی علیہ وسلم ہم منانے جا رہے ہیں، اس کو سیلیبریٹ کریں گے. بزرگوں کے ایام ہوتے ہیں اور سارا ہی سال ایک مسلمان اپنے جو دینی ایام ہوتے ہیں انہیں منانے کی سعادت حاصل کرتے ہیں. اللہ پاک ہم سب کو اس ماہ مبارک کی خوب خوب برکتیں اور رحمتیں حاصل کرنے کی توفیق عطا فرمائے. اللہ تبارک و تعالی نے اپنے انبیاء کرام کو بے شمار فضائل اور بہت سارے کمالات عطا فرمائے. مخلوق کے اندر جو سب سے بہترین گروہ ہے وہ انبیاء کرام علیہم السلام کا ہے. اللہ تبارک و تعالی نے انبیاء کرام میں بھی بعض کو بعض پر فضیلت عطا فرمائی. قرآن مجید فرقان حمید میں 3 پارے کی جو ابتدائی آیت ہے، تِلْكَ الرُّسُلُ فَضَّلْنَا بَعْدَهُمْ عَلَىٰ بَعْدٍ، اور آگے پھر مزید آیتوں میں بھی اس کا بیان ہے کہ اللہ تبارک و تعالی نے انبیاء کرام میں بعض کو بعض پر فضیلت عطا کی ہے. اس آیت کا یہ مفہوم ہے. تو اس سے یہ تو بیسک عقیدہ اور نظریہ ہمارا بن جانا چاہیے کہ انبیاء تمام شانوں والے، لیکن ان میں بعض کو بعض پر فضیلت عطا کی گئی. اور پھر ان تمام انبیاء کے اندر امام الانبیاء ہمارے اور آپ کے آقا مدینے والے مصطفیٰ شب اسرا کے دولہا صلی اللہ تعالی علیہ وسلم کا مقام و مرتبہ سب سے بڑھ کر ہے. اس فضیلت کی بہت ساری وجوہات ہیں، لیکن چونکہ یہ سلسلہ معراج کا دولہا پیارے آقا صلی اللہ تعالی علیہ وسلم کے ایک خاص وصف اور فضیلت کے تعلق سے ہے، تو انشاءاللہ عزوجل ہم اس پر بات کریں گے. اللہ تبارک و تعالی نے انبیاء کرام کو مختلف معجزات عطا کیے، اور معراج جو ہے یہ جو ایک خاص وصف ہے، اس کا مراد یہ ہوتی ہے کہ کسی کی فضیلت میں یا اس کے اوصاف میں جو سب سے اعلیٰ ترین مقام اور مرتبہ ہوتا ہے، کہا جاتا ہے کہ یہ اس کے معراج ہے. مثال کے طور پر کسی بہت زیادہ ترقی کرنے والے کے بارے میں ہم کہتے ہیں کہ فلاں سال میں فلاں شخص اپنی ترقی کی معراج پر تھا، یعنی کہ سب سے بلند مقام پر تھا. یہ معراج اللہ پاک نے دیگر انبیاء کو بھی عطا فرمائی. آج کے پہلے ایپیسوڈ میں چونکہ تعارفی پروگرام ہے، تو کچھ دیگر انبیاء کرام کے معراج کا بھی تذکرہ کریں گے، اور پھر معراج النبی صلی اللہ تعالی علیہ وآلہ وسلم کی بات بھی کریں گے. بڑی انٹرسٹنگ یہ معلومات ہیں، اور ظاہر ہے کہ ہم تمام انبیاء کرام کا ادب کرتے ہیں، بلکہ انبیاء پر ایمان لانا یہ مسلمان ہونے کے لیے لازم اور ضروری ہے. آدم علیہ نبی جنہ وآلہ السلام کے بارے میں علماء نے لکھا کہ ان کی جو خاص معراج تھی، جو خاص مراتب کا بیان ہے، ان میں سے ایک انہیں خلیفہ بنایا جانا ہے. اللہ پاک نے جب اپنی خلافت عطا کرنے کا ارادہ فرمایا اور اس کا اظہار فرشتوں کے سامنے کیا، تو فرشتوں نے سوال کیا کہ اے باری تعالیٰ، تو ایسے کو اپنا خلیفہ بنائے گا کہ جو زمین میں فساد کرے گا؟ تو اللہ تبارک و تعالیٰ نے وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا ثُمَّ عَرَضَهُمْ عَلَى الْمَلَائِكَةِ فَقَالَ أَنْبِئُونِي بِأَسْمَائِ هَؤُلَاءِ إِن كُنْتُمْ صَادِقِينَ. مزید بھی آیتوں کے اندر اس کا تذکرہ ہے کہ اللہ پاک نے آدم علیہ السلام کو علم عطا فرمایا، اور اس کے بعد حکم ہوا کہ اے فرشتو آدم کو سجدہ کرو. تو یہ جو آدم علیہ السلام کا مقام اور مرتبہ تھا، اس کو آدم علیہ السلام کی معراج کے اندر بیان کیا جاتا ہے. پھر آپ زمین پر تشریف لائے، اور پھر اللہ تبارک و تعالی نے آپ کو بہت سارے فضائل اور کمالات عطا فرمائے. ادریس علیہ الصلوۃ والسلام کو اللہ تبارک و تعالی نے بڑا مقام اور مرتبہ عطا کیا. ایک واقعہ آپ کی سیرت میں ملتا ہے کہ ایک مرتبہ فرشتہ آپ کی زیارت کے لیے حاضر ہوا اور وہ سورج پر مامور فرشتوں میں سے ایک فرشتہ تھا. تو آپ نے کہا کہ سورج کے جو طبقات ہیں اس کی کیوں نہ سیر کی جائے. اللہ پاک کی بارگاہ میں عرض کی, آپ کو اجازت ملی, آپ نے سورج کے طبقات کا جو ہے وہ ملاحظہ فرمایا. پھر اللہ پاک نے ارشاد فرمایا کہ تمہاری کوئی اور خواہش ہے؟ تو عرض کی, اے باری تعالیٰ, میں جہنم دیکھنا چاہتا ہوں تاکہ اس کے عذاب اور سختی کو دیکھنے کے بعد میں تیری عبادت میں اور مشغول ہو سکوں. آپ کی یہ گزارش جو ہے وہ قبول ہوئی, آپ نے جہنم کو دیکھا. پھر اللہ پاک نے ارشاد فرمایا کہ اے ادریس, کیا اور بھی کچھ خواہش ہے؟ عرض کی, اے باری تعالیٰ, جنت دیکھنا چاہتا ہوں. جنت کو آپ نے ملاحظہ فرمایا. پھر آپ نے عرض کی کہ یا اللہ, میں موت دیکھنا چاہتا ہوں تاکہ موت دیکھنے کے بعد مجھے دوبارہ زندگی ملے اور میں پہلے سے زیادہ شوق کے ساتھ تیری عبادت کروں. اللہ کے حکم سے آپ پر موت طاری ہوئی اور دوبارہ آپ کو روح لوٹا دی گئی. بہرحال پھر آگے بہت سارے واقعات ہیں. تو یہ جو خاص مقامات کا بیان ہے, یہ ادریس علیہ الصلوۃ والسلام کی معراج کے سلسلے میں بیان کیا جاتا ہے. موسیٰ علیہ الصلوۃ والسلام کو اللہ پاک نے بہت سارے معجزات عطا فرمائے, جس میں عصا کا بیان ہے. لیکن آپ کی جو سب سے شاندار فضیلت کا جو مقام اور مرتبہ بیان کیا جاتا ہے, وہ ہے آپ کا کلیم اللہ ہونا, اللہ پاک سے کلام کرنا. یہ جو کلام تھا یہ بڑا ہی شاندار تھا. آپ نے جب کلام کی سعادت حاصل کی تو دل میں خواہش ہوئی کہ میں اللہ پاک کی زیارت بھی کروں. اے مولا, تو نے اپنے کلام سے تو سرفراز فرمایا, مجھے اپنی زیارت بھی عطا فرمایا. اللہ پاک نے ارشاد فرمایا, لن ترانی, اے موسیٰ, تم ہمیں نہیں دیکھ سکتے. بہرحال آپ نے گزارش کی, پھر وہ طور سینا کا واقعہ ہوا, تجلی ہوئی اور موسیٰ علیہ الصلوۃ والسلام اس کی تاب نہ لاتے ہوئے بے ہوش ہو گئے. تو یہ موسیٰ علیہ الصلوۃ والسلام کی معراج. عیسیٰ علیہ الصلوۃ والسلام کا آسمانوں پر اٹھایا جانا, یہ عیسیٰ علیہ نبی جنہ علیہ الصلوۃ والسلام کے معراج. اسی طرح دیگر انبیاء کرام کے معراج کا بھی تذکرہ کیا جاتا ہے. لیکن قربان جائیے, تمام انبیاء ہمارے سروں کے تاج, افضل و اعلیٰ, لیکن ان سب میں بڑھ کر جو سب سے نمایاں اور سب سے بڑھ کر معراج عطا ہوئی, وہ ہمارے آقا صلی اللہ تعالی علیہ وسلم کو عطا ہوئی. کسی نے بڑا خوب کہا کہ طور موسیٰ چرخ عیسیٰ, کیا مساویے دنا ہو, سب جہت کے دائرے میں شش جہت سے تم ورا ہو. یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم, موسیٰ علیہ الصلوۃ والسلام کو طور پر بلایا گیا, عیسیٰ علیہ الصلوۃ والسلام آسمانوں میں تشریف لے کر گئے. لیکن یہ جو دنا کا مقام ہے, جو معراج آقا صلی اللہ تعالی علیہ وسلم ہے, اس کے برابر نہیں ہو سکتا. سب جہت کے دائرے میں, یعنی کہ یہ سب جہتیں ہیں کہ اوپر ہونا آسمان کا, طور بھی, کوہ طور جو ہے وہ ایک مقام پر ہے جس کی سمت بیان کی جاتی ہے. لیکن یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم, آپ کی جو معراج ہے وہ شش جہت یعنی کہ چھ سمتوں سے ورا الورا ہے.
یہ طور کو جاتی پہر تو کیا کہ عرش علا بھی دور رہا, یہ طور کو جاتی پہر تو کیا کہ عرش علا بھی دور رہا, یہ طور کو جاتی پہر تو کیا کہ عرش علا بھی دور رہا, جہت سے ورا وصال ملا, جہت سے ورا وصال ملا, یہ رفعت شان تمہارے لیے, جہت سے ورا وصال ملا, یہ رفعت شان تمہارے لیے, اے وجہ تخلیق کائنات تیرے صدقے جانے جانا, تیرے صدقے جانے جانا, تیرے قربان جانے جانا.
سبحان اللہ. تو میرے آقا صلی اللہ تعالی علیہ وسلم کی جو معراج ہے, جب آپ تشریف لے کر گئے, तो तूर भी पीछे रह गया, आसमान भी पीछे रह गए, जी हाँ अर्श भी पीछे रह गया, नूरी मखलूक के फरिश्तों के सरदार जिब्रील अमीन भी पीछे रह गए। मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम उस मकाम खास में पहुंचे कि जहां पर ना कोई जा सका ना कोई जा सकेगा। बहरहाल वाकयात बेशुमार हैं, इंशाअल्लाह हम हर प्रोग्राम में कोशिश करेंगे कि तरतीब वार वाकयात को जो है बयान किया जाए। और इस प्रोग्राम में आखिरी चंद मिनट्स के अंदर जो इमाम अहले सुन्नत आला हजरत रहमतुल्लाह ताला अलैह का कसीदा है, और क्या खूब कसीदा है, यानी कि मेराज पर बहुत सोने लिखा, बहुत कुछ लिखा, लेकिन जो मेरे आका आला हजरत रहमतुल्लाह ताला अलैह ने लिखा वो कमाल लिखा। उसके चंद अशार भी हम सुनेंगे और उसकी कोशिश करूंगा कि वजाहत भी आप तक पेश की जाए। तो आपने हमारे साथ रहना है रोजाना, इंशाल्लाह बहुत कुछ सीखने का मौका भी मिलेगा, मोहब्बत रसूल सल्लल्लाहु ताला अलैहि वसल्लम में इजाफे का बायस भी होगा। मेराज क्यों हुई, इसका पसे मंजर क्या था, और मेराज की कुछ हिकमतें, जाहिर है कि इतना बड़ा इवेंट है, आज आप और मैं कोई इवेंट करते हैं, कोई भी सेलिब्रेशन करते हैं, कोई भी काम करते हैं, तो उसकी कोई ना कोई वजह होती है, और जितना काम बड़ा होता है उसकी हिकमत उतनी ज्यादा होनी चाहिए, उसके फवायद उतने ज्यादा होने चाहिए, उसके पीछे जो लॉजिक और वजह है वो उतनी ही बढ़कर होनी चाहिए। मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम को जब मेरे रब अज़्ज़ा वजल ने मेराज का मुजदा सुनाया और ये वाकया रूनुमा हुआ, तो उलमा ने इस पर बहुत कुछ लिखा, इतना कुछ लिखा कि शायद हम बयान ना कर सकें, लेकिन उसमें से कुछ चीजें मैं आपके गोश गुजार करता हूँ ताकि हमारे जहन के अंदर पूरे वाकया मेराज का एक कॉन्सेप्ट भी रहे कि आखिर ये क्यों हुआ, किन हालात के अंदर हुआ। इस्लाम के इब्तदाई साल थे, ऐलान नबुव्वत के बाद मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने कुफार को जब दीन की, इस्लाम की दावत पेश की, तो चंद लोगों ने कबूल किया, अक्सर ने इनकार किया। मक्के से निकलकर मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने ताइफ का सफर किया कि वहां जाकर इस्लाम की दावत दी जाए, लेकिन ताइफ का वाकया आपने सुना होगा, वहां पर उन जालिमों ने मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम के साथ बहुत नारवा सुलूक इख्तियार किया। अब वापस तशरीफ लाए, और उन्हीं दिनों में आपके चचा अबू तालिब का भी इंतकाल हुआ। और भी कुछ तारीख ऐसे वाकयात हैं जो बड़े कम अरसे के अंदर रूनुमा हुए। मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम बहुत रंजीदा थे, बहुत गमजदा थे, इन हालात को देखकर आपका दिल जो है वो पसी जाया करता था। अल्लाह तबारक व ताला ने अपने महबूब सल्लल्लाहु ताला अलैहि वसल्लम को जब रंजीदा देखा, जब गमजदा देखा, तो मेरे रब अज़्ज़ा वजल ने उसका मदावा कुछ यूं किया कि अपनी बारगाह खास में मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम को बुलाया और वो इनाम व इकराम की बारिशें की। उलमा फरमाते हैं कि एक हिकमत ये थी कि मेरे महबूब सल्लल्लाहु ताला अलैहि वसल्लम अपने आप को अकेला ना समझे। अगर अबू तालिब चले गए, ताइफ वालों ने बुरा सलूक किया, मक्के वाले अक्सर आपके मुनकिर हुए, लेकिन आप अकेले नहीं, आप हमारे महबूब हैं। मेरे रब अज़्ज़ा वजल ने अपनी खास इनायतों रहमतों का वो इजहार किया कि जो ना आज तक किसी को मिला, ना कयामत तक के लिए किसी और को मिल सकेगा। एक और हिकमत इस मेराज की उलमा ने जो बयान फरमाई, उलमा ने कहा कि फरिश्तों के सामने जब अल्लाह तबारक व ताला ने इंसान को अपना खलीफा मुकरर करने का इरादा जाहिर किया था, तो फरिश्तों ने सवाल किया था और कुछ मारूजात पेश की थी, तो मेराज पर बुलाकर रब अज़्ज़ा वजल ने मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम को फरिश्तों के सामने जब वो इनाम और इकराम और नवाजिशात जाहिर फरमाई, तो गोया के फरिश्तों के सामने मखलूक में भी सबसे जो अफजल हैं उनका मकाम और मरतबा जाहिर करना था। एक और हिकमत ये बयान की गई कि अल्लाह तबारक व ताला ने अंबिया किराम की जमात को जब पैदा फरमाया, तो जैसे कि मैंने इब्तिदा में अर्ज की कि बाज़ को बाज़ पर फजीलत अता की, सबकी अपनी अपनी मकाम और मर्तबा था, लेकिन मेराज की रात मस्जिद अक्सा में जब मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम तशरीफ लेकर गए, तमाम अंबिया की इमामत फरमाई, तो इजहार मकाम व मर्तबा मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वसल्लम ये भी मकसूद हुआ। फिर अल्लाह तबारक व ताला ने प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम को एक और खास मकाम अता किया है, और उसे मकाम महमूद भी कहते हैं, اور قیامت کے منظر کشی میں آپ نے مختلف واقعات کو پڑھا ہوگا کہ جہاں پر پوری مخلوق کے سامنے میرے آقا صلی اللہ تعالی علیہ وسلم کی خاص شان کو ظاہر کیا جانا ہے. اسی طرح قیامت کے جو واقعات ہیں, جو مناظر ہیں, اس کے اندر یہ بیان کیا جاتا ہے کہ سب لوگ نفسی نفسی پکار رہے ہوں گے, لیکن آقا صلی اللہ تعالی علیہ وسلم کا وہ قلب اطہر ہے, وہ اطمینان ہوگا کہ آپ واحد ہوں گے کہ جو امتی امتی پکار رہے ہوں گے. تو اس وقت کے جو مناظر ہیں اور اس وقت کی جو چیزیں ہیں وہ پہلے ہی سے میرے آقا صلی اللہ تعالی علیہ وسلم کو دکھا دی گئیں, تاکہ اس دن جب اس خاص شان اور مرتبے کا اظہار ہونا ہے تو میرے آقا صلی اللہ تعالی علیہ وسلم کا قلب اطہر ویسا ہی مطمئن رہے جیسا کہ میرا رب عز و جل چاہتا ہے. اور بھی بہت ساری حکمتیں اس کی بیان کی گئی ہیں, تو بہرحال یہ چند بنیادی حکمتیں تھیں. معراج پہ بہت سو نے بہت کچھ لکھا, اور اگر ہم کلام کی بات کریں تو بہت سارے شعراء نے لکھا, عربی کے اندر بھی قصیدے لکھے گئے یا بعض قصائد کے اندر اشعار جو ہے وہ تحریر کیے گئے. لیکن اردو زبان کی ہم بات کریں, چونکہ ہم اردو کلچر کی اور اس علاقے کے اندر زارے کے بات کر رہے ہیں, تو ان سب میں اعلیٰ حضرت رحمۃ اللہ تعالی علیہ کا جو قصیدہ ہے وہ سب سے شاندار تصور کیا جاتا ہے. اس لیے نہیں کہ ہم اس کو پڑھتے ہیں, بلکہ اس لیے کہ واقعی وہ سب سے باکمال ہے. ایک واقعہ میں عرض کر کے پھر انشاءاللہ ہم اس کے اشعار بھی سنیں گے اور اس کی وضاحت بھی سنیں گے. اعلیٰ حضرت رحمۃ اللہ تعالی علیہ کی بارگاہ میں ایک نعت گو شاعر, اچھے شاعر تھے, نعتیں لکھتے تھے, حاضر ہوئے ظہر کے بعد کی یہ بات ہے, اور آ کر عرض کرنے لگے کہ حضور میں نے معراج کے موضوع پر کچھ اشعار لکھے ہیں تو میں آپ کو سنانا چاہتا ہوں. تو آپ نے فرمایا کہ میں ابھی تھوڑا مصروف ہوں, عصر کے بعد جو ہے وہ دوبارہ ملاقات کرتے ہیں. وہ شخص انتظار کرنے لگے, عصر کے بعد جب امام اہل سنت اعلیٰ حضرت رحمۃ اللہ تعالی علیہ تشریف لائے تو آپ نے فرمایا کہ میں نے بھی کچھ اشعار لکھے ہیں, تو پہلے یہ سن لو تو پھر آپ چاہیں تو اپنا سنا دیجئے گا. یعنی کہ ظہر کے بعد یہ ملاقات ہوئی اور عصر تک کا یہ وقفہ تھا. کتنا وقفہ ہوگا؟ اعلیٰ حضرت رحمۃ اللہ تعالی علیہ نے قصیدہ معراج لکھا جس کے 67 اشعار ہیں. اور جب اعلیٰ حضرت نے اپنے قصیدے کے اشعار سنائے نا تو ناظرین پتہ ہے کیا ہوا؟ وہ شاعر کہنے لگے کہ حضور آپ کا قصیدہ سننے کے بعد میری ہمت نہیں ہے کہ میں اپنا قصیدہ آپ کو سناؤں, آپ نے جو لکھا ہے وہ کمال لکھا ہے. ایک مشاعرے کی بات ہے, لکھنؤ میں اس زمانے میں کہیں پر تھا, تو اعلیٰ حضرت کے ایک چاہنے والے بھی وہاں موجود تھے, تو مختلف شعراء نے اپنے اپنے کلام پیش کیے. انہوں نے قصیدہ معراج جو ہے وہ پڑھا اور پھر شعراء کو کہا کہ اس پر آپ جو ہے وہ اپنی رائے دیں. بڑے بڑے شعراء تھے ہند جو ہے اس زمانے میں, ادب کے حساب سے بہت بڑا تھا اور اردو زبان کے اندر وہاں پر بہت کام کیا گیا. انہوں نے کہا کہ حضور اس پر ہم کیا کلام کریں, ہم تو دم بخود ہیں, اگر آپ ساری زندگی پڑھتے رہیں تو ہم ساری زندگی صرف سننے پر ہی اکتفا کر سکتے ہیں. اس پر رائے دینا یا کلام کرنا یہ یوں سمجھے کہ سورج کو چراغ دکھانے کے مترادف ہے. اور بھی لوگوں نے اس کے بارے میں بہت کچھ کہا لکھا. بہرحال اللہ تبارک و تعالیٰ کی کروڑا کروڑا رحمتیں ہوں امام اہل سنت اعلیٰ حضرت رحمۃ اللہ تعالی علیہ پر. ناتخان اسلام بھی کی طرف بڑھتے ہیں اور پہلے ایک شعر سنیں گے, پھر اس کے کچھ الفاظ کے معنی اور کچھ مفہوم عرض کروں گا. جی,
وہ سرور کشور رسالت جو عرش پر جلوگر ہوئے تھے, نئے نرالے طرب کے سما عرب کے مہمان کے لیے تھے.
سرور کہتے ہیں بادشاہ کو, بڑے کو. کشور کہتے ہیں سلطنت کو. رسالت یعنی کہ رسالت. وہ سرور کشور رسالت جو عرش پر جلوہ گر ہوئے تھے. جلوہ گر ہونے کا مطلب ہوتا ہے جلوہ دکھانا, زیارت کرانا. جیسے ہم کسی معظم یا تکریم والے شخص کے بارے میں کہتے ہیں کہ وہاں پہ وہ فلاں شخص جلوہ فرما تھے, یعنی کہ وہاں پر تشریف فرما تھے. تو جلوہ گر ہونا ان معنی میں استعمال ہوتا ہے. وہ سرور کشور رسالت جو عرش پر جلوہ گر ہوئے تھے, نئے نرالے طرب کے ساما अरब के मेहमान के लिए थे, नए निराले यानी कि नित नए। तरब के सामा, तरब कहते हैं खुशी को, खुशी के सामा किसके लिए थे? अरब के मेहमान के लिए थे। तो यानी कि आला हजरत रहमतुल्लाह ताला अलैह ने इरशाद फरमाया कि मुल्क रिसालत के जो शहनशाह हैं, जो बादशाह हैं, जो सबसे बड़े हैं, वो जो अर्श पर जलवागर हुए थे, अर्श पर तशरीफ फरमा हुए थे, तशरीफ लेकर गए थे, और मंजर क्या था? नए निराले तरब के सामा अरब के मेहमान के लिए थे। जब मेरे आका मेराज के लिए तशरीफ ले जाने लगे तो अल्लाह पाक ने ऐसा एहतमाम फरमाया था कि तमाम सामान आसमान और जमीन की जीनत की जितनी भी चीजें थी वो सारी खुशी में गोया के झूम रही थी, और ये सारा इंतजाम और एहतमाम अरब के मेहमान के लिए थे। मजीद
बहार है शादियां मुबारक, चमन को आबादियां मुबारक, मलक पलक अपनी अपनी लय में ये कुराना दिल का बोलते थे।
सुभान अल्लाह। आप बहार, बहार मौसम बहार, शादियां मुबारक, शादी का लफ्ज जो है वो खुशी के लिए भी इस्तेमाल होता है, खुशी के मौके को शादी का मौका, शादमानी का मौका कहा जाता है। बहार हैं शादियां मुबारक, चमन को आबादियां मुबारक, चमन यानी लालाजार गार्डन, मलक फलक अपनी अपनी लय में ये घुर अनादिल का बोलते थे। मलक फरिश्ते, फलक आसमान, अपनी अपनी लय में, अपनी अपनी तर्ज में, लय में यानी के तर्ज में, एक शेर को पढ़ने की एक लय होती है। अनादिल अंदलीब की जमा है, एक बड़ा ही खूबसूरत परिंदा है, तो उसके जो नगमे हैं मलक फलक अपनी अपनी लय में उस नगमे को पढ़ रहे थे। यानी कि जब मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम मेराज के लिए तशरीफ लेकर गए तो बहारें भी झूम उठी और लहलहाते जो चमन हैं उनको भी शादियां खुशियां जो है वो मुबारक पेश की गई, और मलक फलक अपनी अपनी यानी कि ना सिर्फ आसमान फरिश्ते बल्कि तमाम मखलूकात अल्लाह पाक के हुक्म से खुशी से गोया के झूम रही थी। ये तसव्वुर है, तखय्युल है, कमाल है। आला हज़रत रहमतुल्लाह ताला अलैह का इन अल्फाज के अंदर अगर आप गौर करेंगे तो कैसा एक खूबसूरत तसव्वुर बांधा है कि जब मेरे आका अल्लाह पाक की बारगाह में हाजिर होने के लिए तशरीफ ले जा रहे थे तो उस वक्त फरिश्ते भी खुश थे, गोया के आसमान भी झूम रहा था, ये सारी चीजें, और अपने अपने अंदाज में खुशी के नगमे जो है वो गोया के पढ़ रही थी। तीसरा चार
पलक पर यहां जमीन में रची थी शादी, मची थी धूमे, उधर से अनवार हंसते आते, इधर से नफहात उठ रहे थे।
सुभान अल्लाह। वहां फलक पर यहाँ जमी में रची थी शादी, मची थी धूमे, सुभान अल्लाह, उधर से अनवार हंसते आते, इधर से नफहात उठ रहे थे। नफहात कहते हैं खुशबुओं को, अनवार जमा है नूर की, यानी कि वहां फलक पर यहाँ जमी में, यानी कि आसमान में भी और जमीन में भी हर तरफ जो है वो धूमे मची हुई थी, क्योंकि ये मेराज की जो बरकत है ये आसमान वालों के लिए भी थी और जमीन वालों के लिए भी थी। अल्लाह पाक की बारगाह में हम दुआ करते हैं कि अल्लाह पाक हमें इसकी बरकतें हासिल करने की तौफीक अता फरमाए। आमीन बिजाहि नबीजिल अमीन सल्लल्लाहु ताला अलैहि वसल्लम।
मेराज के दूल्हा मेरे नबी, मेराज के दूल्हा मेरे।